यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। लक्षण देखिएका कोरोना भाइरस संक्रमितको उपचार निशुल्क गर्ने सरकारको निर्णय। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोरोना भाइरसको रोकथाम र उपचारको व्यवस्थापन गर्न टेलिमेडिसिन सेवा शुरू। नेपालमा कोरोना संक्रमितको संख्या 2 लाख नजिक। संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गिवालीको भनाई। इन्टरनेट सेवामा देखिएका सबै समस्या समाधान गर्न सम्बन्धित निकायलाई संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको निर्देशन। र फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको कोरोना भाइरस विरूद्धको खोप 90% प्रभावकारी भएको दावी। समाचार अब विस्तारमा। सरकारले लक्षण देखिएका कोरोना संक्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निशुल्क गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले कोरोना संक्रमितहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको हो। बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरूद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य परराष्ट्र र अर्थ मन्त्रालयका 3 सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप कुमार गिवालीले रेडियो नेपाल जानकारी दिनुभयो। बैठकले कोरोना भाइरसको बढ़दो संक्रमण र यसले राज्य कोषमा पारेको असरलाई मध्यनजर गर्दै मन्त्री परिषदको सदस्यहरूले 2077 सालको पारिश्रमिक मध्ये आधा तलब कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री गेवालीले जानकारी दिनुभयो। त्यस्तै नेपालको कृषि क्षेत्रलाई अत्यावश्यक पर्ने रासायनिक मल नेपालमै उत्पादन गर्न चाहिने उद्योग स्थापना गर्न अर्थ मन्त्री उद्योग मन्त्री र परराष्ट्र मन्त्री सम्मिलित एक संयन्त्र बनाउने निर्णय भएको पनि मन्त्री गेवालीले जानकारी दिनुभयो। सरकारले तत्काल मलको अभाव हुन नदिन बंगलादेशबाट G2G प्रक्रियाबाट 50,000 मेट्रिक टन मल खरिद गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो। यसैबीच सरकारले पुस्तक आयातमा 10% दरले लगाइएको भन्सार महसुल समेत हटाउने निर्णय गरेको पनि परराष्ट्र मन्त्री गेवालीले बताउनुभयो। कोरोना भाइरसको रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिमेडिसिन सेवा शुरू गरेको छ। मन्त्रालयले विभिन्न 8 अस्पतालका 14 चिकित्सकलाई सम्पर्क व्यक्ति तोकी सो सेवा शुरू गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। उहाँले कोरोना भाइरसको व्यवस्थापनमा कुनै समस्या परेमा तोकिएका फोकल पर्सन चिकित्सकसँग अन्य चिकित्सकले फोन इमेल र एसएमएस मार्फत परामर्श लिने पनि बताउनुभयो। सहप्रवक्ता डाक्टर अधिकारीले कोरोना भाइरसको उपचार व्यवस्थापन सम्बन्धमा प्रदेशभित्रका अस्पतालका चिकित्सकले सम्बन्धित प्रदेशको टेलिमेडिसिन हब अस्पताल र प्रदेश हब अस्पतालका चिकित्सकले केन्द्रीय हब अस्पतालका चिकित्सकसँग परामर्श लिन सक्ने बताउनुभयो। कोरोना संक्रमणबाट बाँकीमा एकै दिन थप 3 जनाको मृत्यु भएको छ। बर्दियाका 2 पुरूष र दाङका 1 पुरूषको उपचारका क्रममा मृत्यु भएको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका वडा नम्बर 2 का 29 वर्षीय पुरूषको, नेपालगंज मेडिकल कलेजको हलपुर बाँसगढ़ी नगरपालिका 8 का 35 वर्षीय पुरूषको, वेस्टर्न अस्पताल नेपालगंज र दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 15 का 64 वर्षीय पुरूषको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो। त्यस्तै चितवनमा थप 1 जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर 19 का 77 वर्षीय पुरूषको गैराती मृत्यु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखेको मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री प्रदीप कुमार गिमालीले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको हिजोको बैठकमा मन्त्री गिवालीले वर्तमान सरकारले संघीयता कार्यान्वयनका संरचना र कानून निर्माणलाई प्राथमिकता समेत दिएकाले संघीय लोकतान्त्रिक गणतन्त्रको यथार्थबाट कोही पछि हट्न नसक्ने बताउनुभयो। उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनबारे सरकारमाथि गरिएको आशंका गलत रहेको पनि स्पष्ट गर्नुभयो। हालै सरकारले एकरूपताका लागि नेपालको नाम लगायतका केही शब्दावली संशोधन गरेका विषयमा जवाब दिनुहुँदै मन्त्री गेवालीले अंग्रेजी र नेपाली अनुवादलाई एकरूपतामा ल्याउन सरकारले असोज 11 गते मन्त्री परिषदले निर्णय गरेको बताउनुभयो। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको औपचारिक नामका सम्बन्धमा मन्त्री परिषदको पछिल्लो निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देश गरेको छ। सरकारको निर्णयबारे परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीसँग जानकारी लिएपछि समितिको हिजोको बैठकले उक्त निर्देशन दिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यवहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिन सकिने जनाउँदै राष्ट्रपति भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड़ दिने उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ। किराँत धर्मावलम्बीका महागुरू तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर ताप्लेजुङ तेह्रथुम इलाम र झापा लगायत पूर्वी पहाड़ी जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कार्तिक 25 गते उहाँ जन्मनु भएको दिनको सम्झनामा यो जयन्ती मनाउने गरिन्छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न माताहतका निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रको अनुगमन गर्ने क्रममा मन्त्री गुरूङले सेवाग्राहीहरूको गुनासो तत्काल सम्बोधन हुने गरी इन्टरनेट सेवाको व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरण नेपाल टेलिकम राष्ट्रिय सूचना प्रविधि केन्द्र सहितका सम्बद्ध निकायलाई निर्देशन दिनुभएको हो। उहाँले हरेक विद्यालय तहमा इन्टरनेट सेवाको विस्तार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गर्न नहुने पनि स्पष्ट गर्नुभयो। राष्ट्रिय जनगणना 2078 जनसंख्या मात्र नभई आर्थिक सामाजिक लगायतका पक्षबारे समेत अध्ययन गरिने भएको छ। आर्थिक पत्रकार समाज सेजनले हिजो आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यसपटकको जनगणनामा पहिलोपटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण व्यवसाय प्रयोजनमा प्रयोग भएका घरको विस्तृत तथ्याङ्क संकलन गरिने केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो। चितुवाको आक्रमणबाट डडेलधुरामा एक किशोरीको मृत्यु भएको छ। बैतडीको शिवनाथ गाउँपालिका 4 बगारकी अन्दाजी 18 वर्षीय माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा प्रदेश स्तरीय बर्ड फ्लू रोग नियन्त्रण समन्वय समिति गठन भएको छ। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा हिजो आयोजित समारोह मार्फत मन्त्रालयका सचिव महतिना जोशी वैद्यको अध्यक्षतामा 11 सदस्यीय समिति गठन गरिएको हो। समितिका सदस्यमा प्रदेश स्तरका 4 सुरक्षा निकायका प्रमुख प्रदेशको स्वास्थ्य निर्देशनालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुखहरू लगायत रहेको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युद्धग्रस्त दुई पूर्व सोभियत संघका मुलुकहरू अर्मेनिया र अजरबैजान र मध्यस्थकर्ताको भूमिका खेलिरहेको रूसबीच विवादास्पद क्षेत्र नगर्नो काराबाखमा सशस्त्र द्वन्द अन्त्य गर्न त्रिपक्षीय सम्झौता भएको छ। अजरबैजान र अर्मेनिया बीच विगत 6 हप्ताको भीषण युद्धपछि युद्धविरामको उक्त सम्झौता भएको हो। विवादास्पद पहाड़ी क्षेत्र नगर्नो काराबाख भौगोलिक रूपमा अजरबैजानमा परे पनि त्यहाँका बासिन्दाहरू जातीय रूपमा अर्मेनियाली हुन्, जसका कारण दुई देशबीच धेरै पटक युद्ध भइसकेको छ। अमेरिकी औषधि निर्माता कम्पनी फाइजर र जर्मन जैविक प्रविधि कम्पनी बायोएन्टेकले आफूले विकास गरेको कोरोना विरूद्धको खोप 90% प्रभावकारी भएको दावी गरेका छन्। कम्पनीले 6 देशका 43,500 मानिसमा अन्तिम चरणको परीक्षण गर्दा कुनै सुरक्षा समस्या नदेखिएको दावी गरेका छन्। यसै नोभेम्बर महिनाको अन्त्यसम्ममा कम्पनीहरूले खोपको आकस्मिक प्रयोगका लागि नियामक निकाय एफडीएमा आकस्मिक प्रयोग अनुमति माग्ने बताएका छन्। कम्पनीहरूले यस वर्षको अन्त्यसम्ममा 5 करोड मात्रा खोप र अर्को वर्षको अन्त्यसम्ममा 1,30,000,000,000 मात्रा खोप उपलब्ध गराइसक्ने जनाएका छन्। हाल विश्वमा करिब 1 दर्जन जति कोरोना विरूद्धको खोपहरू तेस्रो चरणको परीक्षणमा रहेका छन्। अब मौसम। आज देशको कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 24 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। लक्षण देखिएका कोरोना भाइरस संक्रमितको उपचार निशुल्क गर्ने सरकारको निर्णय। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा कोरोना भाइरसको रोकथाम र उपचारको व्यवस्थापन गर्न टेलिमेडिसिन सेवा शुरू। संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री प्रदीप कुमार गिवालीको भनाई। इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको निर्देशन। र फाइजर र बायोएनटेक कम्पनीले विकास गरेको कोरोना भाइरस विरूद्धको खोप 90% प्रभावकारी भएको दावी। यसका साथै बिहान 9 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।